तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार भदौ 17 गते 2026। विषय नश्वर र अमर। स्वर्ण पाठ भजन संग्रह। आदममा जम्मे मानिसहरू मरे, त्यसरी नै ख्रिस्टमा हामी सबै फेरि जीवित तुल्याइनछ। उत्तरदायी पढाइ उत्पत्ति भजन संग्रह अयुब। आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो, अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो। जब एरेन 162 एर्स पुगे, उनको एउटा छोरो जन्मियो जसको नाम हनोक राखियो। मतुसेल जन्मेपछि हनोक 300 वर्षसम्म परमेश्वरको पछि पछि हिँडिरहे। यस अवधिमा उसको अरू छोरा छोरीहरू जन्मे। यसर्थ हनोक 362 वर्षसम्म बाँचे। एक दिन हनोक परमेश्वरसित हिँडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानुभयो। शुद्ध र इमानदार बन्न शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्। केही समयपछि स्त्रीको छोरा बिरामी भयो, ऊ साह्रै नै भयो। अन्तमा उसले सास फेर्ने यो पाठ सेरमन बाइबलबाट भजन संग्रह। परमप्रभुको गुणगान गर्नु असल कुरा हो। सर्वोच्च परमेश्वर, तपाईँको गुणगान गर्नु असल कुरा हो। बिहानको बेलामा तपाईँको प्रेमबारे गाउनु असल हो, अनि रातमा तपाईँको विश्वास बारेमा गाउनु असल हो। तर तपाईँले मलाई बलियो बनाउनु भयो, म दरिलो सिंहहरू भएको भेडा जस्तै हुनेछु। तपाईँले खास कामको लागि मलाई रोज्नुभयो। तपाईँले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो। असल मानिसहरू लेबानिनमा परमप्रभुको मन्दिरमा रोपिएको देवदारु जस्ता छन्। परमप्रभुको मन्दिरमा रोप्न गरिएको धर्मी मानिसहरू हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेका छन्। तिनीहरू वृद्ध भए तापनि तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहनेछन्। भजन संग्रह। हे परम प्रभु, तपाईँले मलाई जाँच्नुभयो। तपाईँ मेरो बारेमा सबै जान्नुहुन्छ। म कहिले बस्छु र म कहिले उठ्छु तपाईँ सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईँ मेरो विचारहरू बुझ्नुहुन्छ। परम प्रभु, म कहाँ गइरहेको हुन्छ र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईँ जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईँ जान्नुहुन्छ। हे परम प्रभु, म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै तपाईँ जान्नुहुन्छ। हे परम प्रभु, तपाईँले मेरो सम्पूर्ण शरीर बनाउनुभयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सबै कुराहरू जान्नुहुन्छ। हे परम प्रभु, म तपाईँको प्रशंसा गर्छु। तपाईँले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनुभयो। म खुब जान्दछु कि जे तपाईँले गर्नुभयो आश्चर्यपूर्ण छ। तपाईँ मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ। जब मेरो शरीरले आफ्नो रूप लिँदै बढ्दै गयो, तपाईँले मेरो हड्डीहरू निहाल्नुभयो जुन मेरो आमाको गर्भमा लुकेको थियो। तपाईँले मेरो अङ्ग प्रत्यङ्ग बढ्दै गरेको निहाल्नुभयो। तपाईले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नुभयो। तपाईले प्रत्येक दिन मलाई नियाल्नुभयो। कुनै दिन पनि त्यसै खाली गएन। तपाईका विचारहरू मेरो निम्ति महत्त्वपूर्ण छन्। हे परमेश्वर, तपाईँ यति विघ्न जान्नुहुन्छ। यदि मैले ती सबै गर्न सक्दो हो ता तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनिसकेपछि पनि तपाईँसँगै नै हुनेछु। हिब्रु मल्किसेदेक सालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहम लडाईँ जितेर आउन लागेका थिए, मल्किसेदेकले उनलाई भेटे र आशीर्वाद दिए। अनि अब्राहमले मल्किसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए। मल्किसेदेक नाउँका दुईवटा अर्थ छ। पहिलो अर्थ हुन्छ धार्मिकताको राजा। सालेमका राजाको पनि अर्थ हुन्छ शान्तिको राजा। मल्किसेदेकका माता पिताको थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्। यसबाट तिमीहरू बुझ्न सक्छौ कि मल्किसेदेक एकजना खुबै महान पुरुष थिए। पितृ प्रमुख अब्राहमले मल्किसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए। अर्का एक पूजाहारी आउनुहुनेछ जो मल्किसेदेक जस्तै छन् भन्ने तथ्यबारे यो वार्ता स्पष्ट हुन्छ। उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो। युहन्ना जब यीशु हिँडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नुभयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो। यीशुका चेलाहरूले सोधे, गुरुज्यू, यो मान्छे जन्मैदेखि अन्धो हो, कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता पिताको पाप? यीशुले उत्तर दिनुभयो, यो न त उसको न त उसकी माताको पाप हो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्। अहिले जब दिनको समय छ, हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनुभयो। रात पर्न आँटेको छ अनि कसैले पनि राति काम गर्दैन। जब म संसारमा छु, म संसारको ज्योति हो। यसो भनिसकेर यीशुले भुइँमा थुक्नुभयो र त्यसबाट केही माटोको हिलो बनाउनुभयो अनि यीशुले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो। भयो यीशुले त्यस मानिसलाई भन्नुभयो, जौ सिलो आमाको तलाउमा गएर पखाल। तब त्यो मानिस तलाउमा गयो र धोयो। अब ऊ देख्ने लायकको भयो। मर्कुस त्योपछि यीशुले डायरको इलाका छोड्नुभयो अनि साइरन भएर दिकापोलिस इलाका हुँदै गालिल तालतिर जानुभयो। जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बेहोर र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे। यीशुले त्यस मानिसलाई बिचबाट उहाँसँगै अलग लानुभयो। उहाँले आफ्नो हातका औलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो। यीशुले आकाशमा हेर्नुभयो अनि उहाँले लामो सास लिनुभयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, इफाता। जब यीशुले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रोको बन्धन फुक्यो अनि ऊ र स्पष्ट बोल्ने भयो। लुगा एकजना याइरस नभएको मानिस येशुको आए। याइरस सभा घरका प्रमुख थिए। तिनले येशुको पाउमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे। याइरसको एउटी मात्र छोरी थिए, त्यो 12 वर्ष पुगेकी थिए अनि जो मर्ने लागेकी थिए। जब येशु याइरसको घरमा जानु हुँदै थियो, मानिसको भिड तिनलाई वरिपरिबाट खेलमखेल गरिरह्यो। जब येशु बात गरिरहनु भएको थियो, एकजना सभाघरका अगुवा घरबाट आए र भने, तिमी छोरी मरिसकेकी छ, अब गुरुलाई कष्ट नदे। जब येशुले यो कुरा सुन्नुभयो, उहाँले याइरसलाई भन्नुभयो, नडराउ, केवल विश्वास गर अनि तिम्रो छोरी निको भइहाल्नेछ। येशु त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, युहन्ना, याकुब र त्यो केटीको बाबु र आमालाई पनि लानुभयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन। सबै मानिसहरू त्यो केटी मरेकोमा हृदय शोक गरिरहेका थिए। तर येशुले भन्नुभयो, नरे, त्यो मरेकी छैन, ऊ सुतिरहेकी छ। मानिसहरू येशुको कुरा सुनेर हाँस्न लागे, किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो। तर येशुले त्यो केटीको हात समात्नुभयो अनि भन्नुभयो, सानो छोरी, त्यसको प्राण फर्केर आयो। अनि त्यो जुरुक्क उठे। येशुले भन्नुभयो, यसलाई केही खान दे। कोरिन्थी, तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छु। हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिने पर्छ, अनि यो शरीर जुन मरणशील छ, यसले अमरताको वस्त्र पहिरिने पर्छ। यसै कारण मेरा प्रिय दाजु भाइ दिदी बहिनीहरू हो, दरिलो सिप खडा हो, कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ, प्रभुमा तिमीहरूको काम कहिले व्यर्थ जाने छैन। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एन्डीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। विज्ञानमा प्रकट भएको परमेश्वरको स्वरूपमा मानिस अमर हुनु नभई रहन सक्दैन। दुःख, पाप, मृत्युको विश्वास अवास्तविक छन्। जब दिव्य विज्ञानलाई विश्वव्यापी रूपमा बुझिन्छ, तिनीहरूको मानिसमाथि कुनै शक्ति हुने छैन, किनकि मानिस अमर छ र दिव्य अधिकारद्वारा बाँच्दछ। पापरहित आनन्द, जीवनको पूर्ण सद्भाव र अमरता, एकल शारीरिक आनन्द वा पीडा बिना असीमित दिव्य सौन्दर्य र भलाइ भएको एकमात्र वास्तविक अविनाशी मानिस गठन गर्दछ, जसको अस्तित्व आध्यात्मिक छ। अस्तित्वको यो अवस्था वैज्ञानिक र अक्षुण्ण छ, एक पूर्णता जुन केवल ती व्यक्तिहरूले मात्र देख्न सक्छन् जसलाई दिव्य विज्ञानमा ख्रिस्टको अन्तिम बुझाइ छ। मृत्युले अस्तित्वको यो अवस्थालाई कहिले हतार गर्न सक्दैन, किनकि अमरत्व देखा पर्नु अघि मृत्युलाई जित्नु पर्छ, समर्पण गर्नु हुँदैन। मनको अनन्ततामा पदार्थ अज्ञात हुनुपर्छ। कलह र क्षयका प्रतीकहरू र तत्त्वहरू अनन्त, पूर्ण र शाश्वत सबैका उत्पादनहरू हुनन्। प्रेमबाट र आत्माको निवास स्थान भएको प्रकाश र सद्भावबाट मात्र असल प्रतिबिम्बहरू आउन सक्छन्। सबै सुन्दर र हानिरहित चिजहरू मनका विचारहरू हुन्। मनले तिनीहरूलाई सिर्जना र गुणन गर्दछ र उत्पादन मानसिक हुनुपर्छ। एउटै अहंकार, एउटै मन वा आत्मा जसलाई ईश्वर भनिन्छ अनन्त व्यक्तित्व हो, जसले सबै रूप र सौन्दर्य प्रदान गर्दछ र जसले व्यक्तिगत आध्यात्मिक मानिस र चिजहरूमा वास्तविकता र दिव्यता प्रतिबिम्बित गर्दछ। जब हामी गलत अर्थलाई सत्यको लागि त्याग्छौ र देख्छौ कि पाप र नश्वरताको न त सिद्धान्त छ न त स्थायित्व, हामी सिक्नेछौ कि पाप र नश्वर वास्तविक उत्पत्ति वा वैध अस्तित्व बिना नै छन्। जब नश्वरहरूले आत्मालाई बुझ्न थाल्छन्, तिनीहरूले ईश्वर बाहेक कुनै पनि वास्तविक अस्तित्व छ भन्ने विश्वास त्याग्छन्। मन सबै गतिको स्रोत हो र यसको स्थायी र सामञ्जस्यपूर्ण कार्यलाई रोक्न वा जाँच गर्न कुनै जडता छैन। मन हिजो आज र सदैवभरि जीवन प्रेम र बुद्धि उस्तै हो। अमर मनद्वारा शासित मानिस सधैँ सुन्दर र भव्य हुन्छ। प्रत्येक आगामी वर्षले बुद्धि सौन्दर्य र पवित्रता प्रकट गर्दछ। जीवन अनन्त छ, हामीले यो पत्ता लगाउनु पर्छ र यसको प्रदर्शन सुरु गर्नुपर्छ। जीवन र भलाई अमर छन्, त्यसो भए अस्तित्वको हाम्रो दृष्टिकोणलाई उमेर र कलङ्कमा नभए प्रेम ताजगी र निरन्तरतामा आकार दियो। उमेर वा क्षयबाट मुक्त अमरताको आफ्नै महिमा छ। आत्माको देश अमर पुरुष र महिला आध्यात्मिक भावनाका नमुना हुन्, जुन पूर्ण मनले खिचेका हुन्छन् र सबै भौतिक भावनालाई पार गर्ने प्रेमको दिव्य अवधारणाहरूलाई प्रतिबिम्बित गर्छन्। सौन्दर्य र अनुग्रह पदार्थबाट स्वतन्त्र छन्। मानवीय रूपमा बुझ्नु अघि अस्तित्वमा यसका गुणहरू छन्। सौन्दर्य जीवनको एउटा चिज हो जुन अनन्त मनमा सदैवभरि बस्छ र अभिव्यक्ति रूप रूपरेखा र रङ्गमा उहाँको भलाइको आकर्षणलाई प्रतिबिम्बित गर्दछ। यो प्रेम हो जसले पङ्खुलीलाई असंख्य रङहरूले रङ्गाउँछ, न्यानो सूर्यको किरणमा हेर्छ, बादललाई सौन्दर्यको धनुषले आर्ष गर्छ, रातलाई तारायुक्त रत्नहरूले चम्काउँछ र पृथ्वीलाई प्रेमले ढाक्छ। आत्मा र यसका गुणहरू मानिस मार्फत सधैँभरि प्रकट हुन्छन् भन्ने थाहा पाएर गुरुले बिरामीहरूलाई निको पार्नुभयो, अन्धाहरूलाई दृष्टि दिनुभयो, बहिराहरूलाई सुन्नुभयो, लङ्कडाहरूलाई खुट्टा दिनुभयो। यसरी मानव मन र शरीरमा दिव्य मनको वैज्ञानिक कार्यलाई प्रकाशमा ल्याउनुभयो र आत्मा र मुक्तिको राम्रो बुझाइ दिनुभयो। येशूले एउटै आध्यात्मिक प्रक्रियाद्वारा रोग र पापलाई निको पार्नुभयो। यदि यो सत्य हो कि स्नायुहरूमा संवेदना हुन्छ, पदार्थमा बुद्धि हुन्छ, भौतिक जीवले आँखालाई देख्न र कानले सुन्न लगाउँछ भने जब शरीर अभौतिकीकरण हुन्छ, यी क्षमताहरू हराउनु पर्छ। किनकि तिनीहरूको अमरता आत्मामा हुँदैन, जबकि तथ्य यो हो कि विचारको अभौतिकीकरण र आध्यात्मिकीकरण मार्फत मात्रै यी क्षमताहरूलाई अमरको रूपमा कल्पना गर्न सकिन्छ। यस नश्वर र भौतिक अवधारणा बाहेक अमर र आध्यात्मिक तथ्यहरू अवस्थित छन्। ईश्वर राम्रो स्वयं अस्तित्वमा र आत्मा अभिव्यक्त हुनुहुन्छ। ध्वनि भनेको नश्वर विश्वासमा बनेको मानसिक छाप हो। कानले वास्तवमा सुन्दैन, दिव्य विज्ञानले आत्माको इन्द्रियहरू मार्फत आध्यात्मिक समझ मार्फत संचार गरिएको ध्वनि प्रकट गर्दछ। मानव ज्ञानले चिजहरूको गलत अर्थमा यसको गहिराईमा डुब्नु अघि एक मन र अस्तित्वको वास्तविक स्रोतलाई त्याग्ने भौतिक उत्पत्तिमा विश्वासमा यो सम्भव छ। यी सत्यबाट आएका छापहरू पनि जत्तिकै फरक थिए र तिनीहरू आदिम आत्मवक्ताहरूमा ध्वनिको रूपमा आए। यदि श्रवणको माध्यम पूर्ण रूपमा आध्यात्मिक छ भने यो सामान्य र अविनाशी छ। यदि हनुमानको धारणा उनको भौतिक इन्द्रियहरू भन्दा पहिले प्रमाणमा सीमित भएको भए उनी कहिले परमेश्वरसँग हिँड्न सक्दैनथे, न त अनन्त जीवनको प्रदर्शनमा निर्देशित हुन सक्थे। कति क्षणिक इन्द्रिय नश्वर दृष्टि हो, जब रेटिनामा लागेको चोटले प्रकाश र लेन्सको शक्ति समाप्त गर्न सक्छ, तर वास्तविक दृष्टि वा इन्द्रिय हराएको छैन। न त उमेर न त दुर्घटनाले आत्माको इन्द्रियमा हस्तक्षेप गर्न सक्छ र न त अन्य कुनै वास्तविक इन्द्रियहरू छन्। यो स्पष्ट छ कि पदार्थको रूपमा शरीरको आफ्नै कुनै इन्द्रिय हुँदैन र आत्मा र यसको क्षमताहरूको लागि कुनै विस्मृति छैन। आत्माको इन्द्रियहरू पीडारहित छन् र तिनीहरू सदैवभरि शान्तिमा छन्। तिनीहरूबाट सबै चिजहरूको सद्भाव र सत्यको शक्ति र स्थायित्व केही पनि लुकाउन सक्दैन। यदि आत्मा पाप गर्न वा हराउन सक्छ भने अस्तित्व र अमरत्व मनका सबै क्षमताहरूसँगै हराउनेछ, तर ईश्वर अवस्थित हुँदा अस्तित्व हराउन सक्दैन। आध्यात्मिक दृष्टि ज्यामितीय उचाइको अधीनमा छैन। ईश्वरद्वारा नियन्त्रित जे पनि बुद्धि र जीवनको प्रकाश र शक्तिबाट एक क्षणको लागि पनि वञ्चित हुँदैन। क्रिस्टियन विज्ञानका अनुसार मानव सिद्धान्तहरू मानिसलाई सामञ्जस्यपूर्ण वा अमर बनाउन असहाय छन्। यिनकी पहिले नै यति धेरै छ। हाम्रो एकमात्र आवश्यकता यो जान्नु र वास्तविक मानिसको दिव्य सिद्धान्त प्रेमको अभ्यास गर्न कम गर्नु हो। हामीले विचारमा उत्तम मोडेलहरू बनाउनु पर्छ र तिनीहरूलाई निरन्तर हेर्नु पर्छ, नत्र हामी तिनीहरूलाई भव्य र महान जीवनमा कहिले पनि कोर्ने छैनौँ। विज्ञानलाई स्वीकार गरौँ, इन्द्रिय गवाहीका आधारमा सबै सिद्धान्तहरू त्यागौँ, अपूर्ण मोडेलहरू र भ्रामक आदर्शहरू त्यागौँ र यसरी हामीसँग एउटै ईश्वर, एउटै मन र त्यो एउटा सिद्ध होस् जसले आफ्नै उत्कृष्टताको मोडेलहरू उत्पादन गर्दछ। परमेश्वरको सृष्टिको पुरुष र महिला देखा पर्न दिनुहोस्। हामी आत्माको दिव्य ऊर्जा महसुस गरौँ जसले हामीलाई जीवनको नयाँपनमा ल्याउँछ र कुनै पनि नश्वर वा भौतिक शक्तिलाई नष्ट गर्न सक्षम छैन भनेर पहिचान गर्छौँ। हामी खुसी हौँ कि हामी दिव्य शक्तिहरूको अधीनमा छौँ। अस्तित्वको वास्तविक विज्ञान यस्तो छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।